यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत। विरोध गर्ने तर विकल्प नदिने परिपाटीको अन्त्य गर्न र स्थायित्वका लागि आफूले विश्वासको मत मागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य मन्त्रालयले गर्दै आएको अस्पतालहरूको अक्सिजन व्यवस्थापन अब कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गर्ने। कोविड महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा 12 परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित। र अमेरिकाको कोलोराडोमा आयोजित कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर 7 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वास छ भन्ने प्रस्ताव अस्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा 93, विपक्षमा 124 र मत दिन्न भन्ने पक्षमा 15 मत परेको थियो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो। बैठकमा 232 सांसद उपस्थित हुनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो। एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण विश्वासको मतका पक्षमा कम मत परेको हो। प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मतदान गरेका थिए। जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख 30 गते अपरान्न 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवाद, सहमति र एकताका आधारमा देशलाई अघि बढ़ाउने अभियानमा जुट्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावमाथि सदनमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले विरोध गर्ने तर विकल्प नदिने परिपाटीको अन्त्य गर्न तथा स्थायित्वका लागि आफूले विश्वासको मत मागेको बताउनुभयो। जनताको मागका आधारमा संविधान संशोधन हुने बताउनुहुँदै प्रधानमन्त्री ओलीले तर यसलाई मिस्ने काम कहीँ कतैबाट हुनुहुन्न भन्नुभयो। त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोविड 19 को रोकथाम, त्यसको उपचारमा र आवश्यकता अनुसार त्यस विरूद्धका लड़ाईका कदमलाई प्रभावकारी रूपमा अगाडि बढ़ाइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनिरहेको अवस्थामा विचारका भिन्नता अथवा संस्थागत भिन्नताहरूलाई थाँती राखेर कोविड विरूद्ध एकजुट हुन र सरकारलाई साथ दिन सबै पक्षलाई आग्रह गर्नुभयो।
सरकारको ध्यान यति बेला कोविड 19 को रोकथाम र त्यसको उपचारमा केन्द्रित छ र आवश्यकता अनुसार आफ्ना यस विरूद्धको लड़ाईका कदमहरूलाई विभिन्न ढंगले प्रभावकारी रूपमा अगाडि पनि बढ़ाई। यति बेला हामी सबै कोविड विरूद्धको लड़ाईलाई पक्ष विपक्षको विषय नभन हामी सबैको यो अदृश्य र भयानक साजस जसले हाम्रो देशलाई मात्रै होइन आज विश्वलाई नै आक्रान्त बनाएको छ, विश्वलाई नै मानवीय क्षति, सामाजिक जनजीवनलाई अस्तव्यस्त बनाउने र अर्थतन्त्रलाई गम्भीर प्रतिकूल असर पार्ने यस्ता खालका कामहरू यस रोगले गरिरहे यति बेला हामी सबै विचारका भिन्नताहरू अथवा संस्थागत भिन्नता वा कुनै प्रकारका भिन्नताहरूलाई थाती राखेर यसका विरूद्ध एकजुट भएर लड्नु पर्ने आवश्यकता हामी सबैले महसुस गर्नुपर्दछ र यसलाई आफ्नो पक्षका निम्ति कुनै पनि हिसाबले प्रयोग गर्ने खालको सोच हामीमा आउनु पनि हुँदैन। त्यसर्थ म सबैलाई सरकारका प्रयासहरूमा साथ सहयोग दिन र यस अभियानमा सबै पक्ष, संचार माध्यम, राजनीतिक दलहरू, संघ संस्था लगायत सबै एकजुट भएर यस लड़ाईमा सामेल हुन र कोविडलाई पराजित गर्ने हाम्रो साझा उत्तरदायित्व त्यसलाई बन्द गर्न सबैमा आग्रह पनि गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको साझा संकटका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुँदैन भन्नुहुँदै त्यस्तालाई सरकारले कार्यवाही गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै वर्तमान सरकारलाई कुनै हिसाबले अस्वीकार गर्नुपर्ने कारण नभएकाले आफूले विश्वासको मत लिने र आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न चाहेको बताउनुभयो।
अनुचित तरिकाले अनुचित प्रश्नमा अनुचित दृष्टिकोण र अडानमा कुनै सम्झौता गर्दैन, राष्ट्रिय हित जनताको हितलाई छोडेर तलमाथि गर्दैन र गर्न दिँदैन भन्ने कुरो मैले पटक पटक यस सदनमा प्रस्तुत गरिसकेको छु। यस्तो परिस्थितिमा आज हामी राजनीतिक अवस्थाको कारण मैले यस सदनको ममाथि विश्वास छ भन्ने कुराको पुष्टि गर्न आवश्यक ठानेकोले आज यो प्रस्ताव राख्न म यहाँ उभिएको छु। म विश्वास गर्छु हामी संलग्नतामा होइन, म कहाँ संलग्न छु, मेरो संलग्नता कहाँ छ भन्ने कुरामा होइन, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौं। सार्वभौम जनताको भावना र हितहरूको प्रतिनिधित्व हामी गर्छौं। यस्तो अवस्थामा हामीले विचारको आग्रहका साथ होइन, आफ्ना स्वार्थहरूबाट निर्देशित भएर होइन, हामीले म कहाँ छु, कहाँ आबद्ध छु, कहाँ सम्बद्ध छु भनेर होइन, आबद्धता वा संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको सम्वर्धन, राष्ट्रियता, स्वाधीनता तथा स्वतन्त्रता संरक्षण गर्ने, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सवालमा सरकार तर्कभन्दा माथि रहेको समेत बताउनुभयो। प्रधानमन्त्री ओलीले यो सरकारले विखण्डनकारी र पृथकतावादी समूहलाई मूलधारमा ल्याएको, विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढ़ाएको, उच्च कृषि उत्पादन, अनुसन्धानमुखी विश्वविद्यालय निर्माण, उद्योग धन्दाको संरक्षण, सड़क पूर्वाधार निर्माण लगायतका कार्य असाधारण ढंगले अगाडि बढ़ाइरहेको बैठकमा जानकारी गराउनुभयो।
लगभग वर्षमा 10 किलोमिटर जस्तो बाटो बन्ने ठाउँमा दिनमा 6 किलोमिटर बाटो बनिरहेको छ। यो रफ्तार, यो तीव्रता आजको सरकारले दिएको छ। सुनकोशी त्यहाँ बगिरहेको थियो, तराई एउटा डाँडा परि तराईका खेतहरू सुक्खा थिए। अहिले सुनकोशी मरिन डाइभर्सन त्यसलाई बागमतीमा लगेर सिंचाई गर्ने काम 5 वर्षभित्र त्यसलाई सम्पूर्ण रूपले पूरा गर्ने र सञ्चालन गर्ने गरी शिलान्यास भइसकेको छ र काम अगाडि बढ्छ। कृषिलाई कसरी ठूलो मात्रामा उत्पादनमा लान सकिन्छ, उच्च उत्पादन वृद्धि दर कसरी कायम गर्न सकिन्छ, त्यसै हिसाबले यस्तो बेलामा पनि कृषि क्षेत्रमा उत्पादन वृद्धि दर राम्रो रह्यो। धानमा 9%, मकैमा 6%, अरू साला खाला गर्दा पनि लगभग 6% कृषि उत्पादनमा वृद्धि भयो।
प्रधानमन्त्री ओलीले सबैको आकांक्षा समृद्ध नेपाल निर्माण भएकाले सरकार यसको गन्तव्य निर्धारण गर्नेतर्फ अगाडि बढ़ेको बताउनुभयो। सबै सांसदहरूसँग आफूलाई विश्वासको मत माग गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि यस सदनले गरोस् भन्ने चाहेको बताउनुभयो। विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रस्तावमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार असफल भएको आरोप लगाउनुभयो। सभापति देउवाले सरकार गठन भएको 3 वर्षमा नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आउनुमा स्वयं प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको विचार व्यक्त गर्नुभयो। सभापति देउवाले संविधानले प्रधानमन्त्रीलाई कार्यकारी भूमिका दिएको बताउनुहुँदै देश र जनताको हितमा काम गर्न कसैले कहीँ नरोकेको अवस्थामा समेत प्रधानमन्त्रीले आफू काम नगरी दोष अरूमाथि थुपारेर भाग्न नमिल्ने बताउनुभयो। सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधान अनुसार 2 वा 2 भन्दा बढ़ी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढ़ाउन समेत माग गर्नुभयो। सभापति देउवाले सरकार संसदप्रति प्रतिबद्ध नभएको, संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको, विधि र पद्धति छलेर अध्यादेश मार्फत सरकार चलाउन खोजेको, अध्यादेश मार्फत संवैधानिक परिषदको मर्यादा र गरिमा समाप्त गर्ने काम गरेको आरोप लगाउनुभयो। सभापति देउवाले महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार आफूहरू अगाडि बढ़िरहेको भए पनि सरकार समयमा नै सचेत र गम्भीर नबनेको तथा खोपको व्यवस्थापन गर्न समयमा नै ध्यान नदिएको आरोप लगाउनुभयो।
प्रतिबद्धताका साथै समयमै निर्णय रोकथामको उपाय अपनाउन पटक पटक ध्यान आकर्षण गराउँदा पनि सरकार सचेत र गम्भीर देखिएन। विज्ञहरूले कोविड उन्नाइसको पटक पटक लहराउन सक्ने जुनसुकै बेला जोखिम बढ़न सक्ने भनी दिएको चेतावनीलाई सरकारले सुन्दै सुने समयमा कोविड उन्नाइस विरूद्धको खोपको व्यवस्था गरेन, जुन कुरा समय अगाडि नै गर्नुपर्थ्यो। फलस्वरूप अहिले नेपाल विश्वमा नै कोविड उन्नाइसको उच्च जोखिममा रहेको देशहरूको गणनामा राखिएको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा विश्वासको मत लिनुभन्दा पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले विश्वासको मत लिन प्रधानमन्त्रीले विघटन गरेको संसदमा नै अपील गरिरहनु भएको र मौका पाए फेरि विघटन गर्ने सोचमा रहेको आरोप लगाउनुभयो। अध्यक्ष प्रचण्डले संविधानको धारा 76(2) अनुसार दुई वा दुईभन्दा बढ़ी दल मिलेर बहुमतको सरकार बन्ने सम्भावना यही सदनबाट सम्भव रहेको र सम्भावना खोजिने बताउनुभयो। अध्यक्ष प्रचण्डले कोरोनाको महामारी नियन्त्रणका लागि आफ्नो पार्टीबाट पूर्ण सहयोग रहेको उल्लेख गर्नुभयो।
यो दोस्रो लहर जो अझ तीव्र गतिमा अझ भयावह रूपमा अगाडि बढेको छ, यसको सामना गर्न देशका सबै शक्तिहरूको समन्वयको निम्ति म सबैसँग अपील गर्न चाहन्छु र आफ्नो तर्फबाट त्यसमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
विश्वासको मतको प्रस्तावमाथिको छलफलमा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्त ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलाग्ने बताउनुभयो। अध्यक्ष ठाकुरले अहिलेको संविधानकै कारण आफ्ना नेताहरू तथा कार्यकर्ताहरू जेल र तारेखमा बस्ने अवस्था रहेको भन्नुहुँदै संविधान संशोधनको आफ्नो माग अहिलेसम्म पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिएको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अर्का नेता उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने र विरूद्धमा मतदान गर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा कोरोना संक्रमित 30 सांसदहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउन टेन्टमा बस्ने व्यवस्था मिलाइएको थियो। कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका सांसदहरूलाई मात्रै संसद भवनभित्र जाने व्यवस्था मिलाइएको थियो। विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका छन्। विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव आज संसदबाट अस्वीकृत भए लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गर्नु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज देशभर 9,271 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 18,411 नमूनाको परीक्षण गर्दा 9,271 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा 2,775, ललितपुरमा 505 र भक्तपुरमा 327 सहित काठमाडौँ उपत्यकामा 3,607 जनामा संक्रमित भेटिएको हो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 4,03,794 पुगेको छ। कोरोना संक्रमणका कारण आज 139 जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। कोरोना संकट व्यवस्थापन केन्द्र CCMCको सब व्यवस्थापन तथ्याङ्कको आधारमा संक्रमणबाट मृत्यु भएकाहरूको थप संख्या सहित 139 मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,859 पुगेको छ। कोविड 19 का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अब कोविड 19 संकट व्यवस्थापन केन्द्र CCMCले गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा CCMCले उपलब्ध गराउने जानकारी दिनुभयो। यसअघि अस्पतालमा संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने गरेको थियो। सरकारले कोविड 19 को रोकथाम उपचार र नियन्त्रणका लागि भौतिक पूर्वाधार थप गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता किरण राज आचार्यले विज्ञप्ति जारी गर्नुहुँदै कार्ययोजना अनुसार नै संक्रमणको रोकथाम उपचार र नियन्त्रणका लागि अस्पताल र शैया थप गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 12 अस्पताल 54 सघन उपचार कक्ष 12 हाई डिपेण्डेन्सी युनिट थप गरिएको छ। यस्तै उहाँले खोप स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायता स्वरूप उपलब्ध गराइदिन चीन जापान र गणतन्त्र कोरियाका नेपाल स्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिनुभयो। अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज राति चीनको राजधानी बेजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति बेजिङ प्रस्थान गर्नेछ भने भोलि अपरान्न जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ। चीनबाट अहिले पहिलो चरणमा 400 थान अक्सिजन सिलिण्डर र 20 थान भेन्टिलेटर नेपाल ल्याइँदैछ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा 12 को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले कोविड महामारीको जोखिम र देशैभरि जसो निषेधाज्ञा भएका कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यस वर्षको एसईई परीक्षा जेठ 13 गतेदेखि र कक्षा 12 को परीक्षा जेठ 26 गतेदेखि शुरू हुने तय गरिएको थियो। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले स्थगित दुवै परीक्षा अब कुन तरिकाबाट र कहिलेदेखि सञ्चालन गर्ने भन्ने सम्बन्धमा बोर्डका सदस्यहरूले 15 दिनभित्र परीक्षाको नयाँ मिति तय गर्ने निर्णय बोर्डले गरेको जानकारी दिनुभयो। संवैधानिक परिषदले संवैधानिक आयोगहरूमा रिक्त सबै पदहरूमा नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरूमा डाक्टर हरि पौडेल बागलुङ र डाक्टर सुमित्रा श्रेष्ठ ब्याजू ललितपुरलाई नियुक्त गर्न सिफारिश गरेको हो। संवैधानिक परिषदका सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले रेडियो नेपाललाई दिनुभएको जानकारी अनुसार संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधव रेग्मी र सदस्यहरूमा कपिल वस्तुका माधव बेलवासे र इलामका वीरबहादुर राई ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मंजू कुमारीलाई सिफारिश गरेको छ। यसैगरी निर्वाचन आयोगमा रूपन्देहीका सगुन शमशेर जबरा प्राकृतिक स्रोत तथा वित्त आयोगमा 5 थरका विपिन राज निरौला र धनुषाका सुधा कुमारी झालाई संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिश गरेको छ। त्यस्तै राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका सावित्रा कुमारी तिवारीलाई सिफारिश गरिएको छ। यसैगरी संवैधानिक परिषदले दलित आयोगमा काठमाडौँका सुन्दर पुरकोटी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा कास्कीका डाक्टर रामकृष्ण तिमिल सिन्हा तथा सदस्यहरूमा पर्वतका पुष्पराज तिमिल सिन्हा र बझाङका मानप्रसाद खत्रीलाई सिफारिश गर्ने निर्णय गरेको छ। त्यस्तै आदिवासी जनजाति आयोगमा खोटाङका सूर्यबहादुर गुरूङ मधेसी आयोगमा सप्तरीका आभा कुमारी थारू आयोगमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद शमसुल हकलाई सिफारिश गरेको छ। राष्ट्रिय ट्रमा सेन्टर कोविड 19 डेडिकेटेड अस्पतालका रूपमा सञ्चालन भएको छ। सरकारले निर्णय गरे अनुसार कोविड 19 संक्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रूपमा सञ्चालन भएको सेन्टरका निर्देशक डाक्टर सन्तोष पौडेलले जानकारी दिनुभयो। कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्व जिल्ला सभापति पृथ्वी बहादुर कार्कीको निधन भएको छ। कोविड 19बाट संक्रमित भई काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको आज 78 वर्षको उमेरमा निधन भएको हो। एक दशक अघि जिल्लामा कांग्रेसको नेतृत्व गर्नुभएका कार्कीले 2018 सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य पृथ्वी बहादुर कार्कीको निधनप्रति श्रद्धांजलि व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। सिन्धुलीका दुई स्थानीय तहका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन कोविडका बिरामीका लागि प्रयोजनमा ल्याउने भएका छन्। कोरोनाको संक्रमण बढ़दै गएपछि जनप्रतिनिधिले आफूले प्रयोग गर्ने सवारी साधन नागरिकको सुरक्षाको लागि हस्तान्तरण गरेका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
ग्याङ्ली गाउँपालिका सिन्धुलीका अध्यक्ष जगत बहादुर भुवन, उपाध्यक्ष दुर्गा देवी सुनवार र तीनपाटन गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष पदमाया तामाङले आफूले प्रयोग गर्दै आएको सवारी साधन बिरामी बोक्नका लागि दिएका हुन्। जनप्रतिनिधिहरूको यस्तो कार्यले नागरिकलाई एकदमै खुशी बनाएको बताउनुहुन्छ तीनपाटन गाउँपालिका सिन्धुलीकी रिता बोगटी। त्यस्तै ग्याङ्ली गाउँपालिका एक अमलेका केशव गौतमले पनि अप्ठ्यारोमा परेका नागरिकलाई सेवा दिनका लागि जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सवारी साधन नागरिकको सुरक्षाको लागि हस्तान्तरण गरेकोमा खुसी हुनुहुन्छ।
लकडाउनको यो अवस्थामा गाडीहरू पनि चले हुँदैन, विभिन्न समस्यामा पर्या हुन्छन्, अब बिरामी अस्पताल आउन सकिरहेको अवस्था हुँदैन। त्यहाँको जनप्रतिनिधिले आफ्नो गाडी जनताको लागि दिनु राम्रो पक्ष लाग्छ।
सिन्धुलीका कतिपय स्थानीय तहलाई भौगोलिक विकटता र सार्वजनिक यातायात बन्द रहेको अवस्थामा संक्रमित र अन्य बिरामीहरूलाई अस्पताल लान र ल्याउन समस्या भएको छ। महामारीको समयमा आफूले प्रयोग गर्ने सवारी साधन अध्यक्ष र उपाध्यक्ष दुवैको निर्णयमा नागरिकको सेवामा प्रयोग गर्न दिएको बताउनुहुन्छ ग्याङ्ली गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष दुर्गा देवी सुनवार।
कोरोनाको बेलामा गाडीहरू पनि त्यस्तो अब छोड्ने आउने क्रम पनि कम हुन्छ, त्यसैले आफ्नो गाउँभित्र नै भएको सुरक्षा साधनले बिरामीहरूलाई आवश्यकता परेको अनुसार गाउँमा कस्तो किसिमको परिस्थिति आउँछ त्यो अनुसार सेवा धारणा हामीले नै ल्याएको हो।
कोरोना संक्रमणकै कारण तीनपाटन गाउँपालिका सिन्धुलीमा दुईजनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नागरिकमा त्रास फैलिँदै गइरहेको छ। यस्तो अवस्थामा नागरिकले सहज तरिकाले स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले आफूले प्रयोग गर्दै आएको सवारी साधन नागरिकको सुरक्षाका लागि हस्तान्तरण गरेको बताउनुहुन्छ तीनपाटन गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष पदमाया तामाङ।
जसले पाए त्यसले चाहिँ बोक्न नखोज्ने दुर्दुर गर्ने त्यस्तो खालको अवस्थामा चाहिँ गाडी भइसके पछाडि सजिलो होला भन्ने लाग्यो, त्यही भएर चाहिँ मैले हस्तान्तरण गरिदिएँ।
सिन्धुलीमा कोरोना संक्रमितको संख्या 300 नाघेको छ। आम नागरिकले अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भनेर अल्मलिरहेको बेला जनप्रतिनिधिको यस्तो कार्यले नागरिकलाई राहत मिलेको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाको कोलोराडोमा आयोजित कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर 7 जनाको मृत्यु भएको छ। कोलोराडो स्प्रिङ्समा आयोजित एक जन्मोत्सव कार्यक्रममा चलाएको गोली लागेर उनकी प्रेमिकासहित पार्टीमा सहभागी भएका साथीहरू, परिवार र बालबालिका गरी 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। अमेरिकामा साइबर अपराधिक समूहले इन्धन आपूर्ति गर्ने पाइपलाइन अवरूद्ध गर्ने प्रयास गरेपछि प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
आगामी आर्थिक वर्ष 2078-79 लागि कृषि क्षेत्रको बजेटमा कटौती भए पनि अनुदान रकममा भने वृद्धि गरिने भएको छ। एसोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नल्सले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले आगामी आर्थिक वर्ष 2078-79 लागि झण्डै 4% अर्थात 36 अर्ब 23 करोड़को बजेट विनियोजन हुने भए पनि झण्डै 40% अर्थात 14 अर्ब रकम कृषि अनुदानमा उपलब्ध हुने बताउनुभयो। आगामी महिना प्रस्तुत हुने बजेटमा अनुदानमा ठूलै हिस्सा योजन हुने सहसचिव केसीले उल्लेख गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल बजेटको झण्डै 26% अर्थात 11 अर्ब रूपियाँ युरिया, डीएपी र पोटास मलमा किसानलाई अनुदान दिने गरेको छ। देशभरका सरकारी कर्मचारीहरूको नागरिक लगानी कोषमा जम्मा हुने रकम अनलाइन मार्फत कर्मचारीको खातामा पठाइने व्यवस्था भएको छ। यसअघि परम्परागत रूपमा रकम कट्टी गरी कोषमा पठाउने गरिएको थियो। सोमबारबाट सरकारी कर्मचारीको 2078 साल वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन शुरू गरिएको नागरिक लगानी कोषले जनाएको छ। यो व्यवस्थासँगै कर्मचारीको पारिश्रमिक बैंक खातामा एकै समयमा कोषमा कटी हुने रकम समेत जाने व्यवस्था भएको छ। नयाँ थालनीले परम्परागत रूपमा फाँटबारी बनाउने कार्य गर्नु नपर्ने, ढिलो नहुने, रकम यताउता पर्ने जस्ता समस्या हटेर गई रकम समेत एकैपटक जाने व्यवस्था भएको नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपालले बताउनुभयो। महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा देशभरका कर्मचारीको बीमा रकम र नालक कोष कट्टा रकम सिकास सिस्टम मार्फत अनलाइन माध्यमबाट नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिशा उपाध्यायबाट।
नेपाल सुपर लीग 2021 को लीग चरणका खेल सकिएसँगै नेपाल सुपर लीगको प्ले अफ खेल मंगलबारदेखि शुरू हुने भएको छ। लीगको पहिलो खेलमा लीग चरणको शीर्ष दुई स्थानमा पर्ने टीम भिड्ने भएका छन्। खेलमा काठमाडौँ रेजर्स र धनगढ़ी एएफसी बीचको प्रतिस्पर्धा हुने भएको छ भने बुधबार ललितपुर सिटी एएफसी र बुटवल लुम्बिनी एएफसी एक आपसमा भिड्नेछन्। आयोजकले यी दुवै खेलपछि को को भिड्ने भन्ने तय हुने बताएको छ। चारै क्लबका प्रशिक्षक र कप्तानले आ आफ्नो टीमको तयारी राम्रो भएको दावी गरेका छन्। गर्छन्। मोरङ जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा फिडे आर्बिटर विजय कुमार थापाको स्मृतिमा भएको अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर क्षितिज भण्डारीले हात पारेका छन्। उनले नवौं चरणमा सुनसरीका तीर्थ सुब्बालाई पराजित गरेर 8.5 अंक सहित उपाधि जितेका हुन्। अस्ट्रेलियामा रहेका हिमाले 7.5 अंक हात पार्दै दोस्रो स्थानमा रहन सफल भए भने उनले अन्तिम चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए। काठमाण्डुका सुदीप तामाङले नवौं चरणमा फिडे मास्टर मनिष हमालमाथि सफलता प्राप्त गरे। समान 7 अंक नै जोडेका हेराकाजी महर्जनलाई प्रोग्रेसिभ अंकमा पछि पार्दै सुदीपले तेस्रो स्थान ओगटे।
अब मौसम सम्बन्धी जानकारी। आज राति प्रदेश 1-2 बागमती र गण्डकीमा सामान्य र बाँकी प्रदेशमा आंशिक बदली रही। प्रदेश 1-2 र गण्डकीका थोरै तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागमा सामान्यदेखि पूर्ण र बाँकी भूभागमा सामान्य बदली रही। केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत। विरोध गर्ने तर विकल्प नदिने परिपाटीको अन्त्य गर्न र स्थायित्वका लागि आफूले विश्वासको मत मागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वास्थ्य मन्त्रालयले गर्दै आएको अस्पतालहरूको अक्सिजन व्यवस्थापन अब COVID-19 संकट व्यवस्थापन केन्द्र CCMCले गर्ने। कोविड महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE र कक्षा 12 परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित। र अमेरिकाको कोलोराडोमा आयोजित कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर 7 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।